मेरा प्रिय देशवासी नमस्कार, तपाईँहरु सबैमा क्रिसमसको मुरी मुरी शुभकामना। आजको दिन सेवा, त्याग अनि करुणालाई आफ्नो जीवनमा महत्त्व दिनुपर्ने अवसर हो। येशु मसीहले गरिबलाई उपकार होइन स्वीकार गरौँ भन्ने सन्देश दिएका छन्। सेन्ट ल्युकको गोस्पेलमा लेखिएको छ, जिजसले गरिबहरूको सेवा मात्र गरेनन् तर गरिबहरूले गरेका सेवाको सराहना पनि गरे। वास्तवमा साँचो इम्पावरमेन्ट यो नै हो। यसैसँग सम्बन्धित एउटा कथा खुबै प्रचलित छ। कथा यस प्रकार छ, जिजस एक दिन एउटा टेम्पल ट्रेजरीको छेउमा उभिरहेका थिए। धेरै धनी मानिसहरू आउँदै बक्रेलतै दान दिँदै थिए। त्यसैबीच एक गरिब विधवा आइन् अनि दुईवटा ताँबाको सिक्का दानपत्रमा हालिन्। एक प्रकारले हेर्दा दुईवटा ताँबाको सिक्काको त्यहाँ कुनै महत्त्व थिएन। त्यहाँ उपस्थित भक्तहरूमा कौतूहल थियो। जिजसले भने, ती विधवा महिलाले सबैभन्दा धेर दान दिइन्, किनभने अरूले धेर धेर दिए तर ती विधवाले आफ्नो सब थोक दिइन्। आज 25 दिसम्बर महामना मदन मोहन मालवीयजीको जयन्ती पनि हो। भारतीय जनमानसमा सङ्कल्प अनि आत्मविश्वास जगाउने मालवीयजीले आधुनिक शिक्षालाई एक नयाँ दिशा दिएका हुन्। उनको जयन्तीमा भावसिक्त श्रद्धाञ्जली अर्पण गर्दछु। 2 दिनअघि मालवीयजीको तपोभूमि बनारसमा धेरैवटा विकास कार्यको शुभारम्भ गर्ने अवसर मलाई प्राप्त भयो। मैले वाराणसीमा बिएचयूमा महामना मदन मोहन मालवीय क्यान्सर सेन्टरको पनि शिलान्यास गरेँ। त्यस क्षेत्रमा एउटा क्यान्सर सेन्टर निर्माण भइरहेछ, जुन सेन्टर पूर्वी उत्तर प्रदेश मात्र होइन तर झारखण्ड बिहारसम्मका मानिसहरूको निम्ति ठुलो वरदान बन्नेछ। आज भारत रत्न एवं पूर्व प्रधानमन्त्री आदरणीय अटल बिहारी वाजपेयीजीको पनि जन्मदिन हो। यो देश अटलजीको योगदान कहिल्यै भुल्न सक्दैन। उनको नेतृत्वमा हामीले परमाणु शक्तिको क्षेत्रमा देशको शिर उचो पारेका हौँ। पार्टी नेता, संसद सदस्य, मन्त्री वा प्रधानमन्त्री, अटलजीले प्रत्येक भूमिकामा आदर्श स्थापित गरेका छन्। अटलजीको जन्मदिनमा म उनलाई प्रणाम गर्दछु अनि उनको उत्तम स्वास्थ्यको निम्ति ईश्वरसँग प्रार्थना गर्दछु। एक कार्यकर्ताको रूपमा अटलजीसित काम गर्ने सौभाग्य प्राप्त भयो। अनेक सम्झनाहरू आँखा अघि झल्झली आउँछन्। आज बिहानै ट्विट गर्दा मैले एउटा पुरानो भिडियो पनि सेयर गरेको छु। एउटा सानो कार्यकर्ताको रूपमा अटलजीको स्नेह वर्षा अनुभव गर्ने सौभाग्यको उक्त भिडियो हेरेर सजिलै अनुमान गर्न सकिन्छ। आज क्रिसमसको दिन उपहारका रूपमा देशवासीहरूलाई 2 योजनाहरूको लाभ प्राप्त हुनेछ। यस प्रकार 2 नयाँ योजनाहरू आरम्भ भइरहेछन्। सम्पूर्ण देशमा गाउँ, सहर, साक्षर, निरक्षर सबैमा क्यासलेस के हो, क्यासलेस लेनदेन कसरी हुनसक्छ, क्यास बिनै किनबेच कसरी गर्न सकिन्छ, सबैतिर जिज्ञासाको वातावरण बनिएको छ। सबैजना एकअर्काबाट सिक्न बुझ्न चाहन्छन्। यसै कुरालाई थप टेवा दिन मोबाइल ब्याङ्किङलाई प्रोत्साहित गर्नको निम्ति, ई पेमेन्टको बानी बसाल्नको निम्ति भारत सरकारले ग्राहकहरू साथसाथै ससाना व्यापारीहरूका निम्ति प्रोत्साहक योजनाको आज सुरुवात गरिरहेछ। ग्राहकहरूको निम्ति लक्की ग्राहक योजना अनि व्यापारीहरूको निम्ति डिजिधन व्यापार योजना। आज 25 दिसम्बरको दिन क्रिसमसको उपहारको रूपमा 15,000 जनालाई ड्र सिस्टमद्वारा इनाम दिइनेछ अनि 15,000लाई आफ्नो खातामा 1,000 रुपियाँको इनाम प्राप्त हुनेछ। अनि यो केवल आजको दिनको निम्ति मात्र होइन, यो आज सुरु भएर 100 दिनसम्म चल्नेछ। 100 दिनमा लाखौँ परिवारसम्म करोडौँ रुपियाँको उपहार पुग्नेछ। तर यो इनामको हकदार त्यस बेला मात्र बन्न सक्नुहुनेछ जब तपाईँ मोबाइल ब्याङ्किङ, ई ब्याङ्किङ, रुपे कार्ड, युपिआई, युएसएसडी यी भुक्तानका उपायहरू प्रयोग गर्नुहुनेछ। त्यसैको आधारमा ड्र निस्कनेछ। यसका साथै यस्ता ग्राहकहरूको निम्ति हप्तामा 1 दिन ठुलो ड्र हुनेछ, जसमा इनाम पनि लाखौँको हुनेछ। अनि 3 महिनापछि 14 अप्रेल डाक्टर बाबा साहेब अम्बेडकरको जन्म जयन्तीको दिन एक बम्पर ड्र हुनेछ, जसमा करोडौँको इनाम हुनेछ। डिजिधन व्यापार योजना प्रमुख रूपले व्यापारीहरूको निम्ति हो। व्यापारीहरू स्वयं यस योजनासित जोडिउन् अनि आफ्नो कारोबार क्यासलेस बनाउन ग्राहकहरूलाई पनि जोडुन्। यस्ता व्यापारीहरूलाई छुट्टै पुरस्कृत गरिनेछ अनि यो इनाम हजारौँको सङ्ख्यामा छ। व्यापारीहरूको व्यापार पनि चल्नेछ अनि इनामको मौका पनि प्राप्त हुनेछ। यी योजना समाजका सबै वर्ग अनि विशेष गरेर गरिब एवं निम्न मध्यम वर्गलाई लक्ष्य गरेर बनाइएको छ। यसै कारण जसले 50 रुपियाँभन्दा माथि अनि 3,000भन्दा कमको क्रय गर्नेछन् उनीहरूलाई यसको लाभ प्राप्त हुनेछ। 3,000 रुपियाँभन्दा धेरको क्रय गर्नेहरूलाई यस इनामको लाभ प्राप्त हुने छैन। गरिबभन्दा गरिब व्यक्तिले पनि युएसएसडीको प्रयोग गरेर फिचर फोन साधारण फोनको माध्यमबाट सरसामान किन्न सक्छन्, बेच्न पनि सक्छन् अनि पैसा भुक्तानी पनि गर्न सक्छन् अनि यस इनाम योजनाको लाभार्थी पनि बन्न सक्छन्। ग्रामीण क्षेत्रमा पनि मानिसहरू एइपिएसको माध्यमले किनबेच गर्न सक्छन् अनि इनाम जित्न सक्छन्। धेरैजनालाई आश्चर्य लाग्छ होला, आज भारतमा लगभग 30 करोड रुपियाँ कार्ड छन्, जसमध्ये 20 करोड जनधन खाताधारक गरिब मानिसहरूसँग छन्। यी 30 करोड त तुरुन्तै यस इनामी योजनाको हिस्सा बन्न सक्छन्। मलाई विश्वास छ देशवासीले यस व्यवस्थामा रुचि देखाउनेछन् अनि तपाईँको छेउछाउमा भएका युवाहरूले यस विषयमा अवश्य जान्दछन्। उनीहरूलाई सोध्नुभयो भने उनीहरूले अवश्य बताउनेछन्। तपाईँको आफ्नै परिवारमा पनि 10 अथवा 12 पढ्ने नानीहरू होलान्, उनीहरूले पनि राम्रैसँग यी कुराहरू सिकाउन सक्नेछन्। यो खुबै सरल छ, मोबाइल फोनबाट वाट्सएप गरे जत्तिकै सरल। मेरा प्यारा देशवासी, मलाई खुसी लाग्छ देशमा टेक्नोलोजीको उपयोग कसरी गर्ने, ई पेमेन्ट कसरी गर्ने, अनलाइन पेमेन्ट कसरी गर्ने भन्ने विषयमा द्रुत गतिले जागरूकता बढिरहेछ। गत केही दिनहरूमा क्यासलेस कारोबार, बिना नगदको लेनदेन 200 देखि 300% बढेको छ। यसलाई प्रोत्साहन दिनको लागि भारत सरकारले एउटा ठुलो निर्णय लिएको छ। यो निर्णय कति ठुलो हो त्यसको अनुमान व्यापारीहरूले त खुबै राम्ररी लगाउन सक्छन्। जुन व्यापारी डिजिटल लेनदेन गर्नेछन्, आफ्नो व्यापारमा नगदको साटो अनलाइन पेमेन्टको पद्धति विकसित गर्नेछन्, त्यस्ता व्यापारीहरूलाई इन्कम ट्याक्समा छुट दिइएको छ। म देशका सबै राज्यहरूलाई बधाई दिन चाहन्छु, युनियन टेरिटोरीहरूलाई पनि बधाई दिँदछु। सबैले आफ्नो तरिकाले यस अभियानलाई अघि बढाएका छन्। आन्ध्रका मुख्यमन्त्री श्रीमान चन्द्रबाबु नायडूको अध्यक्षतामा एउटा कमिटी पनि बनाइएको छ, जुन कमिटीले अनेकौँ योजनाहरूबारे विचार गरिरहेको छ। तर मैले जानकारी पाएअनुसार सरकारहरू आफ्नो तरिकाले कतिपय योजनाहरू आरम्भ अनि लागू गरिरहेछन्। मलाई बताइएअनुसार असम सरकारले प्रपर्टी ट्याक्स अनि व्यापार लाइसेन्स फीको डिजिटल भुक्तानी गरेको खण्डमा 10% छुट दिने निर्णय गरेको छ। ग्रामीण ब्याङ्कहरूका ब्रान्चहरू आफ्नो 75% उपभोक्ताबाट जनवरीदेखि मार्चसम्ममा कमभन्दा कम 2 डिजिटल ट्रान्ज्याक्सन गराउन सक्षम भएको खण्डमा सरकारको तर्फबाट 50,000 रुपियाँ इनाम प्राप्त गर्नेछन्। 31 मार्च 2017 100% डिजिटल ट्रान्ज्याक्सन गर्ने गाउँहरूलाई सरकारको तर्फबाट उत्तम पञ्चायत फर डिजी ट्रान्ज्याक्सन अन्तर्गत 5,00,000 रुपियाँ इनाम दिइने घोषणा गरिएको छ। कृषकहरूका निम्ति डिजिटल कृषक शिरोमणि, असम सरकारले बिजन अनि मल किन्न पूर्ण रूपले डिजिटल भुक्तानी गर्ने पहिलो 10 कृषकहरूलाई 5,000 रुपियाँ इनाम दिने निर्णय गरेको छ। म असम सरकारलाई बधाई दिन चाहन्छु अनि यस प्रकारका इनिसिएटिभको निम्ति सबै सरकारहरूलाई बधाई दिँदछु। कतिपय अर्गनाइजेसन्सले पनि गाउँले गरिब कृषकहरूमाझ डिजिटल लेनदेनलाई प्रोत्साहित गर्न धेरैवटा सफल प्रयोग गरेका छन्। मलाई कसैले बताए जिएनएफसी गुजरात नर्मदा भ्याली फर्टिलाइजर अनि केमिकल लिमिटेड, जसले मूल रूपमा मल जल बेच्ने काम गर्छन्, उनीहरूले कृषकहरूको सुविधाको निम्ति मल बेच्ने ठाउँहरूमा 1,000 पोज मेसिन लगाएका छन् अनि केही दिनभित्रमै 35,000 कृषकहरूलाई 5,00,000 मलको बोरा डिजिटल भुक्तानीको माध्यमबाट उपलब्ध गराए अनि यो केवल 2 हप्तामा गरियो। अनि मजाको कुरा त के छ भने गत वर्षको तुलनामा जिएनएफसीको बिक्रीमा 27% बढोत्तरी भएको छ। दाजुभाइ दिदीबहिनीहरू, हो हाम्रो अर्थव्यवस्थामा, हाम्रो जीवन व्यवस्थामा इन्फर्मल सेक्टर धेरै ठुलो छ अनि धेर जसो उनीहरूको मजदुरीको पैसा, कामको पैसा या तनखा नगदमा दिइने गरिन्छ, क्यासमा सेलेरी दिइन्छ अनि हामीलाई थाहा छ त्यसै कारण मजदुरहरूको शोषण पनि हुने गर्छ। 100 रुपियाँ पाउनुपर्ने ठाउँमा 80 पाउँछन्, 80 ठाउँमा 50 रुपियाँ पाउँछन् अनि इन्सुरेन्स एवं हेल्थ सेक्टरको दृष्टिले अन्य कतिपय सुविधाहरूबाट उनीहरू वञ्चित रहन्छन्। तर अब क्यासलेस पेमेन्ट हुँदैछ, पैसा सिधै ब्याङ्कमा जम्मा हुँदैछ। एक प्रकारले हेर्दा इन्फर्मल सेक्टर फर्मलमा कन्भर्ट हुँदै जाँदैछ, शोषण बन्द हुँदैछ, कट दिनुपर्थ्यो त्यो कट पनि अब बन्द हुँदैछ अनि मजदुर, कारिगरहरूलाई, गरिब व्यक्तिहरूलाई पुरा पैसा हात पर्न सम्भव हुँदैछ। यसका साथै अन्य लाभहरू प्राप्त हुनुपर्ने हो, ती लाभका हकदार पनि उनीहरू बनिरहेछन्। हाम्रो देश सर्वाधिक युवाहरू भएको देश हो, टेक्नोलोजी हाम्रो निम्ति त्यति जटिल कुरा होइन। भारत जस्तो देश यस कुरामा, यस क्षेत्रमा सबैभन्दा अगाडि हुनुपर्ने हो। हाम्रा युवाहरूले स्टार्टअपबाट धेरै उन्नति गरिरहेका छन्। यो डिजिटल मुभमेन्ट एउटा सुनौलो अवसर हो, हाम्रा युवाहरू नयाँ नयाँ आइडियासँग, नयाँ नयाँ टेक्नोलोजीसँग, नयाँ नयाँ पद्धतिसँग यस क्षेत्रमा जे जति गर्न सकिन्छ प्रयास गरून्, तर देशलाई कालोधन भ्रष्टाचारबाट मुक्त गर्ने अभियानमा सम्पूर्ण ऊर्जासहित अघि आउन जरुरी छ। मेरा प्यारा देशवासी, म प्रत्येक महिना मन की बात भन्दा पहिले मानिसहरूसित आग्रह गर्ने गर्छु, सुझाव अनि विचारहरू माग्ने गर्छु। हजारौँको सङ्ख्यामा माई गभ अनि नरेन्द्र मोदी एपमा यसपल्ट जस्तो प्रकारका सुझावहरू आए, तिनमा 80-90% सुझाव भ्रष्टाचार अनि कालोधन विरुद्धको लडाइँ सम्बन्धमा आए। नोटबन्दीको चर्चा आयो, यी सबै कुराहरूलाई हेर्दा मोटामोटी 3 भागमा विभाजित गर्न सकिने मलाई लाग्यो। केही व्यक्तिहरूले नागरिकहरूलाई कस्तो कस्तो असुविधा भइरहेछ, कठिनाई भइरहेछ भन्ने बारेमा विस्तारपूर्वक लेखेका छन्। दोस्रो थरीमा यति राम्रो काम, देशहितको काम, पवित्र काम हुँदाहुँदै पनि कहाँ कहाँ कस्तो कस्तो धाँधली हुँदैछ, कसरी बैमानीको बाटो खोजिँदैछ आदि कुराहरू लेख्नेहरू छन्। अनि तेस्रो समूह यस्तो छ जसले यस कदमलाई समर्थन गर्नका साथसाथ यो लडाइँ निरन्तर रहनुपर्ने कुरा गरेका छन्। भ्रष्टाचार र कालोधन पूर्णतः नष्ट गर्न अझ कठोर पाइला उठाउनु पर्ने कुरालाई जोड दिएर उनीहरूले लेखेका छन्। म देशवासीहरूको आभारी छु। यति धेरै चिठी लेखेर मलाई तपाईँहरूले सहायता गर्नुहुन्छ। श्रीमान गुरुमणि केवलले माई गभमा लेखेका छन्, कालो धन रोकथाम गर्ने यो कदम प्रशंसा योग्य छ। हामी नागरिकहरूलाई असुविधा भइरहेछ, तर हामी सबै भ्रष्टाचारको विरुद्ध लडिरहेछौँ अनि यस लडाइँमा सहयोग दिन पाउँदा हामी खुसी छौँ। भ्रष्टाचार, कालोधन इत्यादि विरुद्ध हामी मिलिटेरी फोर्स जस्तै लडिरहेछौँ। गुरुमणि केवलजीले जे लेख्नुभएको छ, देशको हरेक कुनाबाट यस्तै भावना उजागर भइरहेछ। यो कुरा हामी सबैले अनुभव गरिरहेछौँ, तर यो कुरा साँचो हो। जब जनताले कष्ट झेल्नुपर्छ, शास्ति खप्नुपर्छ, कुन मानिस होला जसलाई पीडा हुँदैन? जति पीडा तपाईँहरूलाई हुन्छ, त्यति नै पीडा मलाई पनि हुने गर्छ। तर एउटा उत्तम ध्येयको निम्ति, एउटा उच्च लक्ष्यको प्राप्तिको निम्ति स्वच्छ इमानसित जब कुनै काम हुन्छ, तब यी कष्टहरूबीच, दुःखहरूबीच, पीडाहरूबीच पनि देशवासी हिम्मत अनि धैर्यसँग उभिरहन्छन्। यिनै मानिसहरू वास्तविक एजेन्ट अफ चेन्ज अथवा परिवर्तनका वाहक हुन्। अन्य एउटा कारणको निम्ति पनि म तपाईँहरूलाई धन्यवाद दिन चाहन्छु। तपाईँहरूले असुविधा मात्र झेल्नु भएन, तर ती केही व्यक्तिहरूलाई दरिलो प्रत्युत्तर पनि दिनुभयो जो जनतालाई दिग्भ्रमित गर्ने कोसिस गरिरहेछन्। कति धेरै भ्रम फैलाइयो, भ्रष्टाचार अनि कालो धन जस्तो लडाइँलाई पनि साम्प्रदायिकताको रङमा रङ्ग्याउने प्रयत्न भए। कसैले झुटो कुरा फैलाए, नोटमा लेखिएको स्पेलिङ गल्ती छ। कसैले भने नुनको दाम बढ्यो। कसैले झुटो प्रचार गरे 2000 नोट पनि हटाइनेछ, 500 र 100 पनि हट्नेछन्। तर पनि थरी थरीका कुराहरूमाझ पनि देशवासीहरूको मन डगाउन नसकेको मैले पाएँ। त्यति मात्र नभएर कतिजना मैदानमा ओर्लिए र आफ्ना क्रिएटिभिटीद्वारा, आफ्ना बुद्धिशक्तिद्वारा भ्रम फैलाउनेहरूको मखुण्डो खोलिदिए, भ्रम प्रचारहरूको सत्यता उदाङ्गो पारिदिए अनि सत्य कुरा जनमानस अघि उभ्याइदिए। जनताको यस सामर्थ्यलाई मेरो सत सत नमन। मेरा प्रिय देशवासी, म स्पष्ट अनुभव गरिरहेछु, प्रत्येक क्षण अनुभव गरिरहेछु, जब 125 करोड देशवासी तपाईँसित हुन्छन्, तब केही पनि असम्भव छैन। अनि जनता जनार्दन नै त ईश्वरका रूप हुन् र जनताको आशीर्वाद ईश्वरको आशीर्वाद बन्न पुग्छ। म देशको जनतालाई धन्यवाद दिन चाहन्छु, नमन गर्न चाहन्छु। भ्रष्टाचार औ कालोधन विरुद्धको यस महायज्ञमा मानिसहरूले पूर्ण उत्साहसित भाग लिइरहेका छन्। म सदनमा भ्रष्टाचार अनि कालोधनको विरुद्ध चलिरहेको लडाइँ, राजनैतिक दल अनि पोलिटिकल फन्डिङको निम्ति पनि व्यापक चर्चा भएको चाहन्थे। यदि सदन चलेको भए अवश्य पनि राम्रो चर्चा हुने थियो। केही हल्ला चलाइरहेछन्, राजनीतिक दलहरूलाई यी कुराहरूमा छुट छ, यो गलत कुरा हो। कानुन सबैको निम्ति समान हुँदछ। व्यक्ति होस्, संगठन होस् वा राजनीतिक दल, सबैले कानुनलाई मान्नुपर्छ अनि मान्नै पर्छ। जसले खुलेर भ्रष्टाचार र कालो धनको समर्थन गर्न सक्दैनन्, उनीहरू सरकारको कमी कमजोरी खोज्नमा तल्लीन रहन्छन्। एउटा कुरा यो पनि आइरहेछ, किन घरिघरि नियम परिवर्तन गरिएको? यो सरकार जनता जनार्दनको निम्ति हो। उनीहरूको निरन्तर फिडब्याक लिने प्रयास सरकारले गरिरहन्छ। जनता जनार्दनलाई कहाँ समस्या परिरहेछ, कठिनाई भइरहेछ, कुन नियमले असुविधा हुँदैछ, त्यसको के समाधानका उपाय छन्? हरपल एक संवेदनशील सरकार हुनुको कारण जनता जनार्दनको सुख सुविधालाई मध्यनजर गरी जति पनि नियम परिवर्तन गर्नुपर्ने हुन्छ गरिनेछ। मानिसहरूको कष्ट कम गर्न यसो गरिएको हो। अर्कोतर्फ मैले पहिलो दिन नै भनेको थिएँ, 8 तारिक भनेको थिएँ, यो लडाइँ असामान्य हो। 70 वर्षदेखि बैमानी र भ्रष्टाचारको कालो धन्दामा कस्तो कस्तो शक्तिहरू पसेका छन्, उनीहरूको शक्ति के कति छ, त्यस्ता व्यक्तिहरूसित मैले सिङ जुझाइसकेपछि उनीहरू पनि अवश्य सरकारलाई पराजित गर्ने नयाँ नयाँ तरिकाहरू अवश्य अप्नाउने नै हुन्। जब उनीहरू नयाँ उपाय चलाउँछन् त्यसको जवाबमा हामीले पनि नयाँ उपाय अप्नाउनु पर्दछ, जस्तोलाई त्यस्तै, किनभने हामीले तय गरेका छौँ भ्रष्टाचारी कालो धन्दा र कालो धन सिद्धिनै पर्छ। अर्कोपट्टि कतिपय मानिसहरूको पत्रमा कस्तो प्रकारको धाँधली र छक्का पन्जा हुँदैछ, भ्रष्टाचारको नयाँ नयाँ बाटो खोजिएको कुराको चर्चा हुने गर्छन्। म प्यारा देशवासीहरूको हृदयबाट एउटा कुराको निम्ति अभिनन्दन गर्न चाहन्छु। आज तपाईँहरू टिभीमा समाचारपत्रमा प्रत्येक दिन नयाँ नयाँ मानिसहरू पक्रा परेको, नोट पक्रा परेको, छापा मारिएको, ठुल्ठुला मान्छे पक्रा परेको देखिरहनु भएको छ। यो कसरी सम्भव भयो म सिक्रेट बताइदिँदैछु। सिक्रेट यस्तो छ, यो जानकारी मलाई तपाईँहरूबाटै प्राप्त भइरहेछ। सरकारी व्यवस्थाबाट जति जानकारी आउँछ त्यसभन्दा अनेक गुणा धेर सामान्य नागरिकबाट आइरहेछ अनि धेरजसो हामीलाई सफलता प्राप्त भइरहेछ। त्यो जनसाधारणको जागरूकताको कारण भइरहेछ। हामी कल्पना गर्न सक्छौँ मेरो देशका जागरूक नागरिक यस्ता तत्त्वहरूलाई उदाङ्गो पार्नको निम्ति कति ठुलो रिस्क लिइरहेका छन् अनि जुन जानकारीहरू प्राप्त भइरहेछन् तीमध्ये धेरजसोमा सफलता हात लाग्दैछ। मलाई विश्वास छ सरकारले यसको निम्ति जुन एउटा इमेल एड्रेस यस्ता खबर दिनेहरूको निम्ति बनाएको छ त्यसमा पठाउन सकिन्छ, माई गभमा पनि पठाउन सकिन्छ। यस्ता सम्पूर्ण कुतत्वहरूसित लड्न सरकार प्रतिबद्ध छ अनि यदि तपाईँको साथ छ भने त झन् लडाइँ झनै सजिलो छ। तेस्रो पत्र लेखकहरूको ग्रुप छ, उनीहरू पनि धेरै सङ्ख्यामा छन्। उनीहरू भन्छन् मोदीजी नथाक्नुहोस्, नरोकिनुहोस् अनि जति कठोर कदम उठाउन सक्नुहुन्छ उठाउनुहोस्, तर एकपल्ट हिँड्न सुरु भएको छ, अब लक्ष्यमा पुगेरै छाड्नुपर्छ। यस्ता पत्र लेख्नेहरूलाई म विशेष रूपमा धन्यवाद भन्न चाहन्छु, किनभने उनीहरूका पत्रमा एक अर्थले विश्वास पनि छ, आशीर्वाद पनि। म तपाईँहरूलाई आश्वस्त गर्न चाहन्छु कि यो पूर्ण विराम होइन, यो त भर्खर सुरुवात हो। यो युद्ध जित्नै पर्नेछ अनि थाक्ने, रोकिने र बिसाउने त कुरै रहेन। अनि जुन कुराको निम्ति 125 करोड देशवासीको आशीर्वाद प्राप्त छ त्यसबाट पछि हट्ने त प्रश्नै उठ्दैन। तपाईँहरूलाई थाहै होला हाम्रो देशमा 1988 बेनामी सम्पत्तिको एउटा कानुन बनिएको थियो, तर कहिले पनि त्यसको रुल्स बनिएनन्, त्यसलाई नोटिफाई गरिएन, त्यत्तिकै रहिरह्यो। हामीले त्यसलाई निकाल्यौँ अनि बडो धारिलो बेनामी सम्पत्तिको कानुन हामीले बनाएका छौँ। आउँदा दिनहरूमा उक्त कानुनले पनि आफ्नो काम गर्नेछ। देशहितको निम्ति, जनहितको निम्ति जे पनि गर्न पर्नेछ त्यो गरिनेछ, यो हाम्रो प्राथमिकता हो। मेरा प्रिय देशवासी, पछिल्लो पल्ट मन की बातमा मैले उल्लेख गरेको थिएँ, यस्तो कठिन परिस्थितिमा पनि हाम्रा कृषकहरूले कडा परिश्रम गरेर रोपाइमा पछिल्लो वर्षको रेकर्ड तोडिदिए। कृषि क्षेत्रको दृष्टिले यो शुभ सङ्केत हो। यस देशका मजदुर, कृषक, युवा सबैको परिश्रमले आज नयाँ रङ ल्याइरहेछ। पछिल्ला दिनहरूमा विश्व अर्थमञ्चमा भारतले अनेक क्षेत्रमा आफ्नो नाम बडो गौरवका साथ अङ्कित गराएको छ। हाम्रा देशवासीहरूको लगातार प्रयासको परिणाम नै हो भिन्न भिन्न इन्डिकेटर्सद्वारा भारतको वैश्विक ऱ्याङ्किङमा प्रगति देखा पर्दैछ। वर्ल्ड ब्याङ्कको डुइङ बिजनेस रिपोर्टमा भारतको ऱ्याङ्किङ बढेको छ। हामी भारतमा बिजनेस प्र्याक्टिसेसलाई संसारको बेस्ट प्र्याक्टिसेसको समकक्ष बनाउन तीव्र प्रयास गरिरहेछौँ अनि सफलता पनि प्राप्त भइरहेछ। UNCTAD द्वारा जारी वर्ल्ड इन्भेस्टमेन्ट रिपोर्ट अनुसार टप प्रोस्पेक्टिभ होस्ट इकोनोमिज फर 2016-18 भारत तेस्रो स्थानमा पुगेको छ। वर्ल्ड इकोनोमिक फोरमको ग्लोबल कम्पिटेटिभनेस रिपोर्टमा भारत 32 अघि बढेको छ। ग्लोबल इनोभेसन इन्डेक्स 2016 हामीले 16 स्थानको बढत प्राप्त गरेका छौँ अनि वर्ल्ड ब्याङ्कको लजिस्टिक पर्फर्मेन्स इन्डेक्स 2016 19 बढेको छ। कति यस्ता रिपोर्टहरू छन् जसको मूल्याङ्कन पनि यसैतर्फ इसारा गर्छन् भारत तीव्रतासित अघि बढिरहेछ। मेरा प्रिय देशवासी, यसपल्ट संसदको सत्र देखेर देशवासी रुष्ट बने। चारैतिरबाट संसदको गतिविधिको सम्बन्धमा रोष प्रकट गरिए। राष्ट्रपति, उपराष्ट्रपतिजीले पनि रोष प्रकट गरे। तर यस्तो समयमा पनि कहिलेकाहीँ केही राम्रो कुरा पनि हुन्छन् अनि मनलाई सन्तोष मिल्छ। संसदको होहल्लामाझ एउटा यस्तो उत्तम काम भयो जसतर्फ देशको ध्यान गएकै छैन। दाजुभाइ, दिदीबहिनी, आज मलाई यो कुरा साझा गर्न पाउँदा गर्व र हर्ष अनुभव भइरहेछ। दिव्याङ्गहरूका हितमा जुन मिसन लिएर मेरो सरकार अघि बढेको थियो त्यस सम्बन्धित एउटा बिल संसदमा पारित भयो। त्यसको निम्ति म लोकसभा अनि राज्यसभाका सबै सांसदहरूप्रति आभार व्यक्त गर्दछु। दिव्याङ्गहरूको निम्ति हाम्रो सरकार कमिटेड छ। मैले निजी हिसाबले पनि यस अभियानलाई गति दिने कोसिस गरेको हुँ। दिव्याङ्गहरूलाई उनीहरूको हक, सम्मान र अधिकार प्राप्त होस् भन्ने मेरो चाहना थियो। हाम्रो प्रयास अनि भरोसालाई हाम्रा दिव्याङ्ग भाइ बहिनीहरूले प्याराओलम्पिक्समा 4 मेडल जितेर ल्याई अझ बलियो पारिदिए। उनीहरूको यस जितले केवल देशको मान मात्र बढाएनन्, तर आफ्नो क्षमताले मानिसहरूलाई छक्क पनि पारे। हाम्रा दिव्याङ्ग भाइ बहिनी पनि देशका प्रत्येक नागरिक सरह हाम्रा अनमोल सम्पत्ति हुन्, अनमोल शक्ति हुन्। म आज धेरै खुसी छु दिव्याङ्गहरूको हितको निम्ति यो कानुन पास भएपछि दिव्याङ्गहरूका निम्ति नोकरीका धेरै अवसरहरू हुनेछन्। सरकारी नोकरीहरूमा आरक्षणको सीमा बढाएर 4% गरिएको छ। यस कानुनले दिव्याङ्गहरूका शिक्षा सुविधा अनि उजुरीको निम्ति विशेष प्रावधान दिएको छ। दिव्याङ्गहरूलाई लिएर सरकार कति संवेदनशील छ यसको अनुमान गर्नको निम्ति सरकारद्वारा पछिल्ला 2 दिव्याङ्गहरूका निम्ति लगाइएका 4,350 क्याम्पहरूलाई लिन सकिन्छ। 352 करोड रुपियाँ खर्च गरेर 5,80,000 दिव्याङ्ग भाइ बहिनीहरूमा उपकरणहरू बाँडियो। सरकारले युनाइटेड नेसन्सको भावना अनुरूप नयाँ कानुन पारित गरेको छ। पहिले दिव्याङ्गहरूको श्रेणी 7 हुन्थ्यो, अब कानुन बनाएर 21 बनाइएको छ। यसमा 14 नयाँ श्रेणीहरू जोडिएका छन्। दिव्याङ्गका कतिवटा यस्ता प्रकार सामेल गरिएका छन् जसलाई प्रथमपल्ट न्याय अनि अवसर प्राप्त भएको छ, जस्तै थाल्सेमिया, पार्किन्सन्स वा होचोपन, यस्ता क्षेत्रलाई पनि यी श्रेणीमा हालिएको छ। मेरा युवा साथीहरू, पछिल्ला केही हप्तामा खेलको मैदानबाट हामी सबैको निम्ति गौरवपूर्ण खबरहरू आए। भारतीय हुनुको नातामा हामी सबैलाई गर्व हुनु स्वाभाविक हो। भारतीय क्रिकेट टिमले इङ्ल्यान्ड विरुद्ध 4-0 विजय प्राप्त गर्यो। यसमा केही युवा खेलाडीहरूले प्रशंसनीय प्रदर्शन गरे। हाम्रा युवा करुण नायरले 300 बनाए भने केएल रावलले 199 रन बनाए। टेस्ट कप्तान विराट कोहलीले त सुन्दर ब्याटिङ सँगसँगै असल नेतृत्व पनि गरे। भारतीय क्रिकेट टिमका अफ स्पिनर आर अश्विनलाई आइसिसीले वर्ष 2016 क्रिकेटर अफ द इयर अनि बेस्ट टेस्ट क्रिकेटर घोषित गर्यो। यिनीहरू सबैलाई मेरो धेरै धेरै बधाई अनि शुभकामना। हक्कीको क्षेत्रमा पनि 15 अत्यन्तै सुखद खबर आयो। जुनियर हक्की टिमले वर्ल्ड कपमाथि कब्जा जमायो। 15 विजयको यो मौका आयो। यस उपलब्धिको निम्ति युवा खेलाडीहरूलाई धेरै धेरै बधाई। यो उपलब्धि भारतीय हक्की टिमको भविष्यको निम्ति शुभ सङ्केत हो। पछिल्लो महिना हाम्रो महिला खेलाडीहरूले पनि खुबै असल प्रदर्शन गरे। भारतको महिला हक्की टिमले एसियन च्याम्पियन्स ट्रफी पनि जिते औ भर्खर केही दिन अघि U18 एसिया कपमा भारतको महिला हकी टिमले ब्रोन्ज मेडल प्राप्त गर्यो। म क्रिकेट अनि हकी टिमका सबै खेलाडीहरूलाई हृदयबाटै अभिनन्दन टक्राउँदछु। मेरा प्रिय देशवासीहरू, 2017 नयाँ वर्ष नयाँ उमङ्ग अनि उत्साहको वर्ष बनोस्। तपाईँहरूका सारा सङ्कल्प सिद्ध होउन्, विकासका नयाँ अगलाई हामी पार गर्न सकौँ। सुख चयनको जिन्दगी जिउने अवसर गरिबभन्दा गरिब व्यक्तिलाई प्राप्त होस्। हाम्रो निम्ति 2017 यस्तो आओस्। 2017 निम्ति मेरो तर्फबाट सम्पूर्ण देशवासीहरूलाई धेरै धेरै शुभकामना। धेरै धेरै धन्यवाद।